शुभ प्रभात। थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा समीक्षा मोतेसँगै रविन्द्र सुवेदीको नमस्कार। नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशन सहित रेडियो थाहा संचार हेटौडाबाट पनि सुन्न सकिन्छ।
आज मिति 2079 साल माघ 10 गते मंगलबार, नेपाल सम्बत 1143, जनवरी 24 तारिक सन् 2023।
नेपाल परिवेश सुरु गरौँ मुख्य समाचारका शीर्षकहरूबाट।
मिति घोषणा नहुँदा राष्ट्रपति निर्वाचनबारे अन्यल, निर्वाचनपछि धकेलेर भण्डारीको कार्यकाल लम्ब्याउन खोजेको काङ्ग्रेसको आरोप।
प्रदेशहरूमा मन्त्रालय फुटाउने र बढाउने खेल यसपटक सच्चिँदै, 16 मन्त्रालय घट्दा वार्षिक पाउने 2 अर्ब जोगिने।
थ्रेसहोल्ड नकटाउने एकीकृत समाजवादीको निर्वाचन खर्च सबैभन्दा धेरै, झन्डै 2 करोड रुपियाँ खर्च।
अफगानिस्तानमा चिसोका कारण 100 भन्दा बढीको मृत्यु, चीनद्वारा शीतलहरको चेतावनी जारी।
र फिक्सिङ काण्डमा पहिलो पटक 2 नेपाली क्रिकेटर पक्राउ।
विश्वविद्यालय अनुदान आयोग सानोठिमी भक्तपुरको विपन्न लक्षित छात्रवृत्तिका लागि आवेदन गर्ने म्याद थप सम्बन्धी सूचना। सरकारी तथा सामुदायिक विद्यालयबाट 2079 सालमा नियमित विद्यार्थीको रूपमा कक्षा 12 को अध्ययन पूरा गरी हाल स्नातक तह प्रथम वर्ष वा पहिलो सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरूबाट अनलाइन छात्रवृत्ति आवेदन माग सम्बन्धी सूचना 2079 पौष 1 गतेको गोर्खापत्रमा प्रकाशित गरी अन्तिम म्याद 2079 पौष 30 गतेसम्म रहेकोमा विद्यार्थीको हितलाई ध्यानमा राखी सोको म्याद यही 2079 माघ 21 गतेसम्म कायम गरिएको छ। विद्यार्थीले आयोगको वेबसाइट www.ugcnepal.edu.np को गृह पृष्ठमा रहेको विपन्न लक्षित छात्रवृत्ति भन्ने लिंक मार्फत आफ्नो राष्ट्रिय परीक्षा बोर्ड NEB रजिस्ट्रेशन नम्बरलाई अनलाइन युजर आईडीको रूपमा प्रयोग गरी आवेदन पेश गर्न सूचित गरिन्छ। साथै कक्षा 12 सञ्चालित सम्बन्धित विद्यालयहरूले आफ्नो NEB कोड मार्फत 2079 फागुन 7 गतेभित्र र पालिकाहरूले आयोगबाट प्राप्त कोड मार्फत 2079 फागुन 22 गतेभित्र पद्धतिमा प्रवेश गरी तोकिएको विद्यार्थीको आवेदन रुजु गर्नु हुन समेत अनुरोध गरिन्छ। थप जानकारीको लागि विश्वविद्यालय अनुदान आयोग सानोठिमी भक्तपुर।
यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
समाचार अब विस्तारमा। संविधान र ऐनका व्यवस्था बाजिएको र निर्वाचन आयोगले अझै मिति घोषणा नगरेकाले नयाँ राष्ट्रपतिको निर्वाचनबारे अन्यल उत्पन्न भएको छ। राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन सम्बन्धी ऐन संशोधन गरेर मात्रै निर्वाचन गर्नुपर्ने बताउँदै आएको प्रमुख विपक्षी दल कंग्रेसले राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल सकिनु 1 महिना अघि नयाँ राष्ट्रपतिको निर्वाचन गर्न सरकारले नचाहेको निष्कर्ष निकालेको छ। कंग्रेसको सोमबार बसेको पदाधिकारी बैठकले संविधान र ऐनका प्रावधान बाझिएको भावनामा सरकारले राष्ट्रपति निर्वाचन टार्न खोजेको ठहर गरेको हो। प्रमुख सचेतक रमेश लेखकका अनुसार ऐन संशोधनका लागि सत्तापक्षका नेता र सभामुख समक्ष कंग्रेसले सरकार पुर्याइसकेको छ। निर्वाचन आयोगका पदाधिकारीले सार्वजनिक रूपमा केही भनेका छैनन्, तर उनीहरू कार्यकाल सकिनु 1 महिना पहिले निर्वाचन गर्नुपर्ने कानूनलाई टार्न खोज्दैछन्। राष्ट्रपति निर्वाचनको मिति घोषणा नगरेको आयोगले माघ 25 राष्ट्रिय सभाको उपनिर्वाचन गर्ने तालिका तय गरेको छ। त्यसैले पनि माघ 29 राष्ट्रपति निर्वाचन गर्ने आयोगको तयारी देखिँदैन। संविधानको धारा 63 उपधारा 1 राष्ट्रपतिको पदावधि निर्वाचन भएको मितिले 5 वर्ष हुने व्यवस्था छ। उपधारा 2 5 वर्षको पदावधि सकिएपछि पनि अर्को निर्वाचित राष्ट्रपतिले पदभार नसम्हालेसम्म पुरानै राष्ट्रपतिले कार्य सम्पादन गर्ने व्यवस्था छ। त्यस्तै राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन सम्बन्धी ऐन 2074 दफा 4 निर्वाचन आयोगले राष्ट्रपतिको पदावधि सकिनुभन्दा कम्तीमा 1 महिना अघि निर्वाचन हुने गरी निर्वाचनको मिति तोकी सोको जानकारी नेपाल सरकारलाई दिनुपर्ने व्यवस्था गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारी 2074 फागुन 29 निर्वाचित हुनुभएको थियो, त्यसैले उहाँको 5 वर्ष पदावधि आगामी फागुन 29 सकिँदैछ। आयोगका प्रवक्ता शालिग्राम पौडेलले संविधान र ऐनका व्यवस्था एकमा एकरूपता नभएको हो कि भन्नेबारे भइरहेका विमर्शलाई आफूहरूले नोटिस गरेको बताउँदै राष्ट्रपति भण्डारीको कार्यकाल सकिनु अघि नै निर्वाचन गरिसक्ने बताउनुभयो। राष्ट्रपति निर्वाचन कहिले शीर्षकमा आजको कान्तिपुर दैनिकमा समाचार प्रकाशित छ।
प्रमुख प्रतिपक्षी नेपाली कंग्रेसले एमाले सहित सत्तारूढ राजनैतिक दल नयाँ राष्ट्रपति निर्वाचन तत्काल नगराउने रणनीतिमा रहेको निष्कर्ष निकालेको छ। पार्टी पदाधिकारी तथा पूर्व पदाधिकारीहरूको हिजो सभापति शेरबहादुर देउवा निवासमा बसेको बैठकले कानूनी प्रावधानलाई देखाउँदै एमाले राष्ट्रपति निर्वाचन सार्न लागेको निष्कर्ष निकालेको हो। नयाँ राष्ट्रपतिको निर्वाचन नभएसम्म वर्तमान राष्ट्रपतिले नै कार्यभार सम्हाल्ने संविधानको व्यवस्थालाई टेकेर एमाले विद्यादेवी भण्डारीको कार्यकाल केही समय लम्ब्याउने प्रयत्न गरिरहेको कंग्रेसको प्रक्षेपण छ। त्यसका लागि निर्वाचन आयोग संसद सचिवालयका साथै सरकारलाई पनि एमाले दबाब दिएको जनाउँदै कंग्रेसका एक पदाधिकारीले भने फागुनदेखि आयुक्त ईश्वरी पौडेलको कार्यकाल पनि सकिँदैछ। त्यसपछि निर्वाचन आयोगमा सबै ओली एमाले अध्यक्ष केपी शर्मा ओलीका मान्छे हुन्छन्। त्यसपछि निर्वाचन गराउने भन्दा पार्टीको निर्णय कार्यान्वयन गर्ने अवस्था आउँछ। संविधानको व्यवस्था अनुसारै राष्ट्रपतिको निर्वाचन गर्न सरकारसँग माग गर्दै कंग्रेस प्रवक्ता प्रकाश शरण महतले भन्नुभयो, कानूनमा कुनै समस्या छ भने तत्काल संशोधन गरेर समयमै निर्वाचन गर्नुपर्छ। यो या त्यो बहानामा निर्वाचन सार्ने कुरा कंग्रेसलाई मान्य छैन। संविधानले राष्ट्रपतिको पदावधि 5 वर्षको हुने र राष्ट्रपतिमा निर्वाचित भइसकेपछि कार्यकाल सुरु हुने व्यवस्था छ, तर ऐनले भने राष्ट्रपतिको कार्यकाल प्राप्त समाप्त हुनुभन्दा 1 महिना अगावै राष्ट्रपतिको निर्वाचन भइसक्नुपर्ने व्यवस्था गरेको छ। निर्वाचन टारेर राष्ट्रपतिको कार्यकाल बढाउन खोजियो शीर्षकमा नागरिक दैनिकमा समाचार छ।
संघीय संसद सचिवालयले कंग्रेस सभापति शेरबहादुर देउवालाई प्रमुख विपक्षी दल नेताका रूपमा सम्बोधन गर्दै पत्र लेखेको पाइएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाललाई गत पुष 26 विश्वासको मत दिएपछि कंग्रेसको विपक्षी दलको हैसियतबारे कानूनी र नैतिक प्रश्न उठिरहेका बेला संघीय संसद सचिवालयले पठाएको पत्र सोमबार सार्वजनिक भएको हो। सरकारलाई विश्वासको मत दिनु र प्रधानमन्त्री नियुक्ति तथा सरकार गठनको विषय फरक सन्दर्भ भएको उल्लेख गर्दै कंग्रेसले संसदको प्रमुख विपक्षी दल आफै भएको दावी गर्दै आएको थियो। संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन 2073 परिभाषाले अन्यल बनाएपछि कंग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले पुष 29 संसद सचिवालयमा प्रमुख विपक्षी दल नेताको हैसियतले प्राप्त हुने सुविधा माग गरेर पत्र पठाउनु भएको थियो। संघीय संसद सचिवालयलाई नै प्रमुख विपक्षी दलको हैसियत निर्धारण गर्ने क्षेत्राधिकार हुने ठानेर देउवाले पत्र लेख्नु भएको थियो। त्यही पत्रका आधारमा सचिवालयले कंग्रेसलाई माग 4 पत्र पठाएको हो। नेताले प्रति महिना पारिश्रमिक 60,970 रुपियाँ पाउनेछन्। त्यस्तै विशेष भत्ता प्रति महिना 1,000, बैठक भत्ता प्रतिदिन 1,000, सञ्चार सुविधा प्रति महिना 3,000, आवास सुविधा प्रति महिना 25,308 रुपियाँ पाउने व्यवस्था छ। फर्निचर खर्च 1,15,000, निजी सचिवालय बन्दोबस्त 1,750, सवारी इन्धन प्रति महिना 230 लिटर लगायतको सुविधा हुन्छ। विपक्षी दलका नेतालाई स्वकीय सचिव, सवारी चालक र सुरक्षा लगायतका सेवा पनि उपलब्ध हुन्छन्। कङ्ग्रेसलाई विपक्षी दलको मान्यता शीर्षकमा कान्तिपुर दैनिकले समाचार छापेको छ।
प्रदेश संरचनाको पहिलो कार्यकालमा मन्त्रालय फुटाएर सरकार बनाउने र ढाल्ने खेलमा लागेका प्रमुख दल यसपटक त्यसलाई सच्याउन थालेका छन्। केही प्रदेशले मन्त्रालयको संख्या घटाउने निर्णय लिइसकेका छन् भने कतिपयले प्रक्रिया थालेका छन्। प्रदेशका अनावश्यक मन्त्रालयले राज्यलाई आर्थिक भार बढाउनुका साथै संघीयताप्रति नै नकारात्मक धारणा बनिरहेको भन्दै जनस्तर र विज्ञहरूबाट गुनासो आइरहेका बेला सत्तारूढ दलहरूले मन्त्रालय घटाउने कदम चालेका हुन्। राष्ट्रिय सभाको संसदीय समितिले पनि संघदेखि प्रदेशसम्म मन्त्रालय घटाउन सुझाव दिएको थियो। अस्थिर राजनीतिले आफ्नो सरकार जोखिममा परेपछि गण्डकीका तत्कालीन मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले सुरु गरेको मन्त्रालय फुटाएर मन्त्री उपहार दिने अभ्यास साथै प्रदेशमा पुगेको थियो। गुरुङले 16 वैशाख 2078 सामाजिक विकास मन्त्रालय टुक्र्याएर खेलकुद मन्त्रालय थप्नु भएको थियो, जसमा राजीव गुरुङ, दीपक मनाङ्गेलाई मन्त्री नियुक्त गरिएको थियो। त्यसपछि प्रदेश 1, मधेस, बागमती, लुम्बिनी र कर्णालीमा पनि मन्त्रालय फुटाइएका थिए। दोस्रो कार्यकालमा प्रदेश 1 मुख्यमन्त्री हिक्मत कार्कीले सुरु गरेको मन्त्रालय कटौतीको अभ्यास अन्य प्रदेशमा पनि पुगेको छ। गण्डकी र कर्णालीले मन्त्रालय घटाउने निर्णय नै गरिसकेका छन्। अन्य प्रदेशले पनि मन्त्रालय वा मन्त्रीको संख्या घटाउने बताएका छन्। अहिले सबै प्रदेशका मन्त्री परिषदले पूर्णता पाइसकेको छैन। गण्डकीले 12 बाट 7 कायम गरेको छ। कर्णालीले 1 मन्त्रालय घटाएको छ। 14 मन्त्रालय रहेको बागमतीमा 11 वा 9 मन्त्रालय कायम गराउने गृह कार्य छ। लुम्बिनीले पनि 13 बाट 10 मन्त्रालय कायम गर्ने तयारी गरेको छ। कर्णालीले 1 मन्त्रालय घटाएर 7 बनाउने भएको छ। सुदूरपश्चिम सरकारले यसअघि पनि मन्त्रालय बढाएको थिएन, तर त्यहाँ यसपटक राज्यमन्त्री नराख्ने सहमति भएको छ। अघिल्लो पटक कानून विपरीत मन्त्री थपेर राज्य कोषमा व्ययभार बढाइएको भन्दै सुदूरपश्चिम मन्त्री परिषद विस्तारको मुद्दा सर्वोच्च अदालतमै पुगेको थियो। प्रदेशले भने मन्त्रालय घटाउने छाँट देखिएको छैन। मन्त्री मुख्यमन्त्री सरोज कुमार यादवले मन्त्री परिषद विस्तार गरिसक्नु त भएको छैन तर मन्त्रालयको संख्या नघट्ने बताउनु भएको छ। प्रदेश सरकारमा मन्त्रालय घटाउने सुरुवात प्रदेश एकका मुख्यमन्त्री हिक्मत बहादुर कार्कीले गर्नुभएको हो। यसैबीच प्रदेशमा कम्तीमा 16 मन्त्रालय र 14 राज्य मन्त्री घट्ने भएपछि वार्षिक 1.78 अर्ब करोड वार्षिक प्रशासनिक खर्च जोगिने देखिएको छ। प्रदेश सरकारले हाल घोषणा गरे बमोजिम नै अघि बढेर मन्त्रालय नथपे तथा राज्यमन्त्री नराखे व्ययभार बढ्ने छैन। सातवटै प्रदेशमा मन्त्री र राज्यमन्त्रीको सेवा सुविधा फरक फरक छ तर औसतमा हेर्दा एउटा मन्त्रालयको वार्षिक प्रशासनिक खर्च मात्र करिब 11 करोड हुन आउँछ। यसमा राज्यमन्त्रीको खर्च जोडिएको छैन। यसैबीच प्रदेश मन्त्री परिषद विस्तारमा ढिलाइ भइरहेका बेला मधेसका मुख्यमन्त्री सरोज कुमार यादव, गण्डकीका खगराज अधिकारी र सुदूरपश्चिमका राजेन्द्र सिंह रावल केही दिनदेखि काठमाडौँमै हुनुहुन्छ। बागमतीका शालिगराम जमकटेल पनि आइतबारसम्म काठमाडौँमै हुनुहुन्थ्यो। प्रदेश एकका मुख्यमन्त्री हिक्मत कार्की र लुम्बिनीका लीला गिरी मात्रै प्रदेशमै हुनुहुन्छ। सातवटै प्रदेश सरकारले अहिलेसम्म पूर्णता पाएका छैनन्। प्रदेशमा 16 मन्त्रालय घट्दै वार्षिक 1.25 अर्ब जोगिने नयाँ पत्रिकामा समाचार छ।
सरकारमा पुग्नासाथ राजनैतिक दल र नेताहरूले प्रभावशाली भनिएका र विकासे मन्त्रालय नै किन खान्छन्? विश्लेषक भन्छन् धेरै बजेट हुनेमा मनलाग्दी खर्च गर्न र शक्ति प्रदर्शन गर्न नै यो प्रतिस्पर्धा भएको हो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय बाहेक 21 मन्त्रालय छन् जसमा अर्थ, गृह, भौतिक पूर्वाधार, परराष्ट्र, ऊर्जा, शिक्षा र स्वास्थ्य मन्त्रालय बढी आकर्षक मानिन्छन्। जो सरकारमा गए पनि यी मन्त्रालयमा जान मरिहत्ते नै गर्छन्। खानेपानी, महिला, बालबालिका, युवा, खेलकुद लगायतका मन्त्रालयमा कमैको ध्यान जान्छ। यी छोडी मन्त्रालयमा पर्छन्। यसपटक सरकार गठन र मन्त्रालय बाँडफाँडमा पनि त्यस्तै भएको छ। ठूला चार दलले आकर्षक मानिएका मन्त्रालय रोजेर उप प्रधानमन्त्री भएका छन्। मन्त्रीहरूको वरियताक्रम समेत मन्त्रालयको आकर्षणमै निर्भर देखिन्छ। नयाँ हुन् वा पुराना, सबै दल सरकारमा सहभागी भएपछि पहिलो प्राथमिकता प्रभावशाली र विकासे मन्त्रालय हात पार्न लागि परेको देखिन्छ। दाहाल नेतृत्वको मन्त्री परिषदमा 4 उप प्रधानमन्त्रीले छानी छानी मन्त्रालय लिए। एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले अर्थ पाउनुभयो। उहाँ यसअघि पनि अर्थमन्त्री भइसक्नु भएको थियो। माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाली श्रेष्ठले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी पाउनुभयो। विगतमा परराष्ट्र मन्त्रालय लिँदै आएका श्रेष्ठको रोजाइमा यसपटक विकासे मन्त्रालय पर्यो। रासोपा सभापति रवि लामिछानेले गृह रोज्नुभयो जबकि उहाँले विदेशमा बसेका नेपालीको क्षेत्रमा धेरै काम गरेको आधारमा चुनावमा सफलता हासिल गर्नुभएको थियो। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्गदेनले सुरुवातमा सरकारमा नजाने कुरा गरिरहनु भएको थियो तर उहाँले प्रभावशाली मन्त्रालय पाउनुहुने भयो तब उहाँ सरकारमा आउनुभयो। उहाँले रोजेको मन्त्रालय हो ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय। यता मन्त्रालयका लागि छिना झम्टी, वाद विवाद, शक्ति सङ्घर्ष हुनुलाई पूर्व अर्थ सचिव कृष्ण हरि बास्कोटा स्वाभाविक मान्नुहुन्छ। उहाँ मन्त्रालय शक्ति सङ्घर्ष हुनुमा 5 कारण रहेको बताउनुहुन्छ। उहाँका अनुसार पहिलो जनश्रुति कुन राम्रो भन्ने परम्परागत सोच बसिसकेको छ। यस लगायतका विभिन्न कारणले गर्दाखेरि मन्त्रालय रोजाइमा पर्ने गरेको उहाँको बुझाइ छ। किन खोज्छन् मन्त्रीले आकर्षक मन्त्रालय शीर्षकमा अन्नपूर्ण पोस्टमा समाचार प्रकाशित छ। नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
कृषि, जैविक विविधता, खाद्य सुरक्षा तथा पोषण जीविकोपार्जन एवं स्वास्थ्य जीवन र वातावरणको मुख्य आधार हो। पछिल्लो समय आधुनिक खेती प्रणालीभित्रका कतिपय नकारात्मक अभ्यासहरू तथा जलवायु परिवर्तन लगायतका कारण कृषि जैविक विविधतामा ह्रास हुने क्रम तीव्र रूपले बढ़िरहेकोले यसको संरक्षण गर्नु अपरिहार्य भएको छ।
कृषि जैविक विविधता जोगाउन उपयोगी वनस्पति एवं जीव जन्तुको वासस्थान संरक्षण तथा सम्वर्धन गरौं। पशुपालन सहितको मिश्रित खेती प्रणाली अपनाऊ। एकल बालीको सट्टा बालीको खेती गरौं। रैथाने बाली एवं जातको संरक्षण गरौं। सकेसम्म कम खनजोत गरौं तथा छापो बाली लगाऊ। बाली कटानी गरेपछि जरा एवं ठुटाहरू जमिनमा नै छोडौं। वनस्पतिक विषादीको प्रयोग गरौं। रासायनिक मलको सन्तुलित प्रयोग गरौं र प्राङ्गारिक एवं जैविक मलको प्रयोग बढाऊ।
तसर्थ मानव सभ्यता जोगाउन कृषि जैविक विविधताको संरक्षणमा सबैले पहल गरौं।
राष्ट्रिय कृषि जैविक विविधता वर्ष 2079 को सचिवालय, बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्र, श्रीमहल ललितपुर।
धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढा बसौँ, आफू बाँचौ र अरूलाई पनि बचाऊ।
धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा हुने असर
मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदय घात, मस्तिष्क घात, गर्भपतन आदि गराउँछ। धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ।
धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपाय
साथी भाइको लहिलहीमा नपरौ, दीर्घकालीन असरको मनन गरी कुलतमा नफसौ। धूम्रपानबाट छुटकारा पाउनको लागि स्वास्थ्य कर्मीहरूसँग सल्लाह गरौ।
घरभित्र र बच्चाको अगाडि र सार्वजनिक स्थलमा धूम्रपान नगरौ।
नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्र, दुलेगौडा, तन हो।
यो हो थाहा सञ्चार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज, समयको आवाज।
हामी थाहा सञ्चार नेटवर्कबाट बोलिरहेका छौँ। नेपाल परिवेश अनलाइनमा थाहा सञ्चार र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
अब बाँकी समाचार। प्रतिनिधि सभाको चार मङ्सिरमा सम्पन्न निर्वाचनमा समानुपातिकतर्फ एकीकृत समाजवादीले सबैभन्दा धेरै खर्च गरेको छ। निर्वाचन आयोगमा बुझाएको तथ्याङ्क अनुसार समाजवादीले 1,90,89,500 रुपियाँ खर्च गरेको छ। 2,08,00,000 खर्च गर्न सीमा पाएको समाजवादीले 104 जनाको नाम समानुपातिक बन्द सूचीमा राखेको थियो, तर 3% थ्रेस होल्ड घटाउन नसक्दा एउटा पनि उम्मेद्वार निर्वाचित हुन सकेनन्। निर्वाचनमा खसेको मतमा 7 दलले 3% थ्रेस होल्ड घटाउँदा 2,98,391 मत प्राप्त गरेर 8 दल भएको समाजवादीलाई 18,411 मत पुगेन। थ्रेस होल्ड नकट्दा एकीकृत समाजवादीको जमानत बापतको 50,000 रुपियाँ जफत भएको छ। आयोगको तथ्याङ्क अनुसार दोस्रोमा सबैभन्दा धेरै खर्च गर्नेमा राप्रपा छ। 106 जना उम्मेद्वार बन्द सूचीमा राखेर 1,89,00,000 खर्च गरेको राप्रपाले समानुपातिकतर्फ 7 सिट प्राप्त गरेको छ। राप्रपाले हेलिकप्टर प्रयोगमा 5,80,000 रुपियाँ खर्च गरेको छ। 108 उम्मेद्वार उठाएर 32 सिट प्राप्त गरेको काङ्ग्रेसले 1,55,32,578 रुपियाँ खर्च गरेको विवरण पेश गरेको छ। कङ्ग्रेसको खर्च गर्न पाउने सीमा 2,16,00,000 थियो। कङ्ग्रेसले हेलिकप्टर प्रयोगमा मात्रै 6,40,000 रुपियाँ खर्च गरेको छ। 110 उम्मेद्वार उठाएको एमाले 1,33,26,693 रुपियाँ खर्च गरेको छ। 34 सिट प्राप्त गरेको एमाले हेलिकप्टर सहित सवारीमा 65,00,000 रुपियाँ खर्च गरेको तथ्याङ्क पेश गरेको छ। 107 उम्मेद्वार भएको माओवादी केन्द्रले 1,04,346 रुपियाँ खर्च गरेर 14 सिट प्राप्त गरेको छ। माओवादीले हेलिकप्टर सहित यातायातका साधन प्रयोगमा 27,49,000 रुपियाँ खर्च गरेको छ। 107 जना उम्मेद्वार बन्द सूचीमा राखेर 13 सिट प्राप्त गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले 36,86,225 रुपियाँ खर्च गरेको छ। थ्रेसोल्ड नकटाउने एकीकृत समाजवादीको समानुपातिक निर्वाचन खर्च सबैभन्दा धेरै नयाँ पत्रिकामा समाचार छ।
14 महिना अघि सम्पन्न राष्ट्रिय जनगणनाको अन्तिम नतिजा सार्वजनिक गर्न सरकार तथा सम्बद्ध निकायले हेलचक्र्याइँ गरेको पाइएको छ। गत वर्षको कार्तिक 25 मङ्सिर 9 गतेसम्म 15 दिन लगाएर 12 राष्ट्रिय जनगणना सम्पन्न गरिएको थियो। जनगणना सकिएको 2 महिनामै तत्कालीन केन्द्रीय तथ्याङ्क विभागले यसको प्रारम्भिक नतिजा सार्वजनिक गरेको थियो, जसअनुसार नेपालको जनसङ्ख्या 2,91,92,480 रहेको छ। विभागले प्रारम्भिक नतिजा सार्वजनिक गर्ने बेलामै 8 देखि 9 महिनाभित्र जनगणनाको अन्तिम नतिजा बाहिर ल्याउने घोषणा गरेको थियो। झण्डै 12 महिना बितिसक्दा पनि नतिजा सार्वजनिक नहुँदा अन्यल सिर्जना भएको छ। जनगणना सम्पन्न गर्न राज्यले झण्डै 3 अर्ब रकम खर्चेको थियो भने गणकसहित 50,000 कर्मचारीलाई कार्यक्षेत्रमा खटाइएको थियो। देश संघीयतामा प्रवेश गरेपछिको पहिलो र नेपालको राष्ट्रिय जनगणनाको 12 श्रृङ्खला अन्तर्गत सम्पन्न जनगणनाको अध्यावधिक नतिजाले तिनै तहका सरकारलाई आफ्ना नीति तथा प्राथमिकता तय गर्न सघाउ पुग्छ। जनसङ्ख्याको आकार, प्रकार, रुझान तथा विशेषताका आधारमा मात्र लक्षित समूहको हित हुने गरी राज्यले उपयुक्त नीति, योजना तथा कार्यक्रम तर्जुमा गर्न सक्छ। तर तथ्याङ्क विभागले जनगणना अझै सार्वजनिक गर्न हिचकिचाइरहेको छ। जनगणनाको अन्तिम नतिजा सार्वजनिक गर्न हेलचक्र्याइ, आजको नागरिक दैनिकमा यो समाचार प्रकाशित छ।
8 खर्बको वस्तु आयात नहुँदा जम्मा 80 अर्ब रुपियाँ बराबरको निर्यात भएको छ। आयात नभई नहुने वस्तुदेखि स्वदेशमै उत्पादन हुन सक्ने वस्तुको समेत आयात बढ्दा आयात निर्यातको खाडल बढेको हो। भन्सार विभागले हिजो सार्वजनिक गरेको व्यापारको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको 6 महिनामा 7.92 अर्ब 66 करोड रुपियाँ बराबरको आयात भएको छ, जबकि यही अवधिमा जम्मा 80 अर्ब 80 करोड रुपियाँको मात्रै निर्यात भएको छ। 6 महिनामा आयात र निर्यात दुवै घटेको विभागको तथ्याङ्क छ। आर्थिक वर्ष 2078-79 9.79 अर्ब 34 करोडको आयात भएकामा 2079-80 छ महिनामा 20.68% घटेको छ। 2078-79 1.18 अर्ब 85 करोडको निर्यात भएकामा 2079-80 पहिलो 6 महिनामा 32.01% घटेको छ। 6 महिनामा मुलुकको व्यापार घाटा 7.11 अर्ब 85 करोड पुगेको छ। यो गत वर्षको सोही अवधिको तुलनामा 19.15% कम हो। आयात हुने वस्तुमध्ये सबैभन्दा धेरै गाडी डिजेल रहेको विभागको तथ्याङ्क छ। 6 महिनामा 70 अर्ब 10 करोडको डिजेल आयात भएको छ। दोस्रोमा पेट्रोल 33 अर्ब 53 करोडको आयात आएको छ। इन्धन तथा विलासिताका वस्तुको आयात पनि अस्वाभाविक रूपमा बढेको छ। विलासिताकै वस्तुको सूचीमा रहेको सुन पनि अस्वाभाविक रूपमा आयात भएको देखिन्छ। 6 महिनामा 29 अर्ब 20 करोडको सुन आयात भएको विभागको तथ्याङ्क छ। व्यवसायीहरूले भने मूल्य बढेका कारण आयात बढी देखिएको दावी गरेका छन्। 8 खर्बको आयात हुँदा 80 अर्बको निर्यात। कान्तिपुरमा समाचार छ।
विपत्ता बनाएकी नेपालगञ्जकी निर्मला कुर्मी घटना अनुसन्धानमा न्यायिक छानबिन समिति गठन गर्न माग गर्दै 26 दिनदेखि धरनारत अधिकार कर्मी रुबी खानसहितको टोली पक्राउ परेका छन्। माइतीघर मण्डलाबाट बौरमल हुँदै सिंहदरबारको दक्षिण ढोकातर्फ जाने क्रममा प्रहरीले उनीहरूलाई सोमबार दिउँसो हिजो पक्राउ गरेको हो। पक्राउपछि प्रहरी वृत्त सिंहदरबारमा करिब 2 घण्टा राखेर उनीहरूलाई छाडिएको छ। खानसहितका अभियन्ता 26 दिनदेखि माइतीघर मण्डलामा लालटिन बालेर धरनारत छन्। 1 वर्षसम्म पनि घटनाको अनुसन्धान अघि नबढेको भन्दै शक्तिशाली न्यायिक छानबिन समिति गठन हुनुपर्ने उनीहरूको माग छ। सरकारले 5 दिनभित्र समिति गठन नगरी माइतीघर मण्डलामै आमरण अनसन बस्ने अभियन्ता खानले चेतावनी दिइन्। नेपालगञ्ज महानगरपालिका 17 परसपुरकी निर्मला कुर्मी 1 वर्षदेखि बेपत्ता छिन्। अपहरणपछि उनको हत्या गरिएको भन्दै आफन्तले बाँकी प्रहरीमा 16 मङ्सिर 2077 12 जना विरुद्ध किटानी जारी गरेका थिए, तर प्रहरीले व्यवस्था गरेपछि घटनालाई लिएर महिला अधिकार कर्मी रुबी खान नेपालगञ्जमै आन्दोलनमा उत्रिन्। कुनै सुनवाई नभएपछि उनको टोली पैदल हिँडेर काठमाडौँ आएको थियो। आजको नयाँ पत्रिकामा समाचार छ। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय खेलकुद सहित थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
गुणस्तरीय प्लम्बिङको परपर्दो नाम मार्बल।
मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको NSF अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड। साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
सुरक्षा घरको साथ जीवनभरको।
सुन हे दिदी बहिनी, सुन दाजु भाइ, खाता खोल्नु नेपाल बैंकमा जुनी भरिलाई, बचत गर्नु नेपाल बैंकमा जुनी भरिलाई, नेपाल बैंक नै हो यो देशकै पहिलो, पुस्तौदेखि पुस्तासम्म इतिहास गहिरो, कति राम्रो ब्याज दर पाइने, पैसा बचत गर्दा सस्तो कर्जा लिन मिल्छ अप्ठ्यारोमा पर्दा, जनताको विश्वासिलो कारोबारमा खरो, देशैभरि शाखा सञ्जाल प्रविधिमा तरो, कारोबार गर्न सक्छौ बसी बसी घरमा,
समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
अब सबैको मुहारमा खुसी छाउने भयो,
किनकि
सस्तोमा राम्रो इन्टरनेटको सुविधा लिएर डिश होम फाइबर नेट आयो, डिश होम फाइबर नेट आयो,
हजुर
10 Mbps देखि 100 Mbps स्पीड सम्मको आकर्षक प्याकेजहरू लिएर डिश होम फाइबर नेट तपाईँ हाम्रो माझ आएको छ। आउनुहोस्, अब सुपर फास्ट इन्टरनेटको मजा लिनुहोस्। सेवा तथा सुविधाको लागि आजै नजिकको डिश होम डिलर दाइ अथवा 98015440000 सम्पर्क गर्नुहोस्। डिश होम फाइबर नेट जोड्दै सारा देशलाई।
यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको
आवाज नेपाल परिवेशमा अब बाँकी समाचार। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्याङ्जाको गल्याङ नगरपालिकामा अदुवाको बिउ खरिदमा अनियमितता गरेको भन्दै 2 करोड रुपियाँ बढी बिउको माग गर्दै भ्रष्टाचार मुद्दा दर्ता गरेको छ। अख्तियारले तत्कालीन नगर प्रमुख, भूपराज अधिकारी, प्रमुख प्रशासकीय अधिकृत, लेखापाल, आपूर्तिकर्ता समेत गरी 6 जना विरूद्ध विशेष अदालत काठमाडौँमा हिजो मुद्दा दर्ता गरेको हो। तत्कालीन नगर प्रमुख अधिकारी विरूद्ध अदुवाको बिउको खरिदमा अनियमितता गरेको भन्दै 13 लाख रुपियाँ बिउको माग गर्दै कैद र बिगो बमोजिमको जरिमाना गरी बिगो असुल उपरका लागि माग दाबी गर्दै भ्रष्टाचार मुद्दा दर्ता भएको छ। अदुवाको बिउ खरिदमा 2 करोडको भ्रष्टाचार आजको नागरिक दैनिकले समाचार छापेको छ।
प्राध्यापक उपाधि पाएको भनेर झुटो दाबी गरेको निष्कर्ष निकाल्दै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डाक्टर ज्ञानेन्द्र गिरी विरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ। अख्तियारले यसमा मतियारको भूमिका खेलेको भन्दै विराट मेडिकल कलेजका अध्यक्ष डाक्टर ज्ञानेन्द्र मानसिंह कार्की विरूद्ध पनि मुद्दा चलाएको छ। 11 असार 2078 परेको उपाधि दुरुपयोगको उजुरीमाथि 1.5 वर्षभन्दा लामो छानबिन गरेपछि अख्तियारले हिजो मुद्दा दायर गरेको हो। 26 चै 2076 उपकुलपतिमा नियुक्त गिरी विभिन्न विवादमा मुछिँदै आएका छन्। उनी विरुद्ध अख्तियारमा अनियमितताका अन्य उजुरी पनि छन्। स्वास्थ्य मन्त्रालयले करिब 1 वर्ष अघि नै गिरीमाथि कारवाही प्रक्रिया अघि बढाउन अख्तियारलाई पत्राचार गरेको थियो। नयाँ पत्रिकामा समाचार छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तिरुवनन्तराष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल व्यवस्थापन शाखा प्रमुख पूर्णप्रसाद चुनाललाई पक्राउ गरेको छ। अख्तियारको केन्द्रीय कार्यालय टंगालको टोलीले चुनाललाई नियन्त्रणमा लिएको प्रवक्ता श्यामप्रसाद भण्डारीले बताउनुभयो। गोप्य सूचनाका आधारमा अख्तियारको टोलीले चुनाललाई नियन्त्रणमा लिएको हो। घुस लेनदेनमा संलग्न रहेको भन्दै उनीमाथि अख्तियारको टोलीले सूक्ष्म निगरानी गर्दै आएको थियो। अख्तियारका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालय आन्तरिक टर्मिनल व्यवस्थापन शाखा गौचरण काठमाडौँका व्यवस्थापन शाखा प्रमुख नवौत पूर्णप्रसाद चुनालले एयरपोर्ट आन्तरिक टर्मिनलसम्म आवजावत गर्न पास उपलब्ध गराई सहजीकरण गरिदिएको भनी सेवाग्राहीसँग 1,50,000 रुपियाँ घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरीका आधारमा अख्तियारको टोलीले निजलाई सेवाग्राहीसँग 1,50,000 रुपियाँ लिइसकेपछि उनकै कार्यकक्षबाट सोमबार हिजो नियन्त्रणमा लिएको हो। आजका पत्र पत्रिकामा समाचार छ।
मुगुमा परिवार विहीन भएपछि उडारमा बस्दै आएका एक वृद्धको उद्धार गरिएको छ। विगत 11 वर्षदेखि उडार र गोठमा बस्दै आएका मुगुमारका मारुङ गाउँपालिकाको छायल गाउँका 71 वर्षीय बलरूप बडुवालको उद्धार गरिएको हो। उनलाई उद्धार गरेर सुर्खेतको वीरेन्द्रनगरमा रहेको प्रशान्ति वृद्धाश्रममा राखिएको छ। परिवार र स्याहार गर्ने आफन्त नभएपछि उनी लामो समय स्थानीयको गोठालो बसेका थिए। आजको अन्नपूर्ण पोस्टमा समाचार प्रकाशित छ।
अब अन्तर्राष्ट्रिय समाचार। पछिल्लो 2 सातामा अफगानिस्तानमा चिसोका कारण 100 भन्दा बढीको मृत्यु भएको छ। विभिन्न प्रान्तहरूमा कम्तीमा 104 जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। तालिबान नेतृत्वको सूचना तथा संस्कृति मन्त्रालयको तथ्याङ्क अनुसार विगत 2 हप्तामा चिसोका कारण 10,000 गाईवस्तु मरेका छन्। टोलो न्यूजले उल्लेख गरे अनुसार पछिल्लो 24 घण्टामा हेरात प्रान्तमा चिसोका कारण कम्तीमा 140 जनालाई अस्पतालमा भर्ना गरिएको छ। अस्पतालमा भर्ना हुनेमा बालबालिका र महिला धेरै छन्। यसैबीच चीनको मौसम विज्ञान प्राधिकरणले देशका अधिकांश मध्य र पूर्वी क्षेत्रहरूमा शीतलहरको चेतावनी जारी गरेको छ। राष्ट्रिय मौसम विज्ञान केन्द्रका अनुसार भोलि बिहानसम्म उत्तर पूर्वी चीनका केही भाग, याङ्त्जे नदीको दक्षिणी क्षेत्रहरू र दक्षिण चीनमा तापक्रममा उल्लेख्य गिरावट आउने अनुमान गरिएको छ। केन्द्रले शीतलहरले कृषिमा पार्ने असरबारे सचेत गराउँदै तापक्रम परिवर्तन र हावाहुरीबाट सावधानी अपनाउन सर्वसाधारणलाई सुझाव दिएको छ।
र अब खेल समाचार। नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर मोहम्मद आदिल आलम र पूर्व राष्ट्रिय क्रिकेटर महबुब आलम लाइभ बेटिङ र स्पट फिक्सिङ गरेको आरोपमा पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले महबुबलाई विराटनगर र आदिललाई राजविराजबाट पक्राउ गरेको हो। दुई साता अघि सम्पन्न विवादास्पद नेपाल टी ट्वेन्टी लिगलाई क्रिकेट लाइभ बेटिङ, स्पट फिक्सिङ, म्याच फिक्सिङ, पारिश्रमिक विवाद र आयोजकमध्येको एक पक्षीय फरार प्रकरणले गाँजेपछि गृह मन्त्रालयले छानबिन गर्न सिआइबीलाई निर्देशन दिएको थियो। प्रारम्भिक अनुसन्धानपछि दुई क्रिकेटर पक्राउ परेका हुन्। राजविराज स्थित पब्लिक भिन्देश्वरी माविको खेल मैदानबाट पक्राउ गरिएका आदिल र विराटनगरको भिन्तुना होटलबाट समातिएका महबुबलाई प्रहरीले काठमाडौँ ल्याइसकेको छ। बाह्र घर भएका आदिल जानकी उच्च माध्यमिक विद्यालयका तर्फबाट मुन्ना शाह मेमोरियल अन्तर कलेज क्रिकेट प्रतियोगिता खेल्न राजविराज पुगेका थिए। महबुब र आदिल पक्राउका विषयमा आज पत्रकार सम्मेलन गरेर विस्तृत जानकारी दिने सिआइबीका वरिष्ठ प्रहरी परीक्षक दिनेश आचार्यले जानकारी दिए। सिआइबीका अनुसार यस प्रकरणमा अन्य पनि अनुसन्धानको घेराभित्र रहेका छन्। नेपाली क्रिकेटर पहिलो पटक फिक्सिङ काण्डमा आजका पत्र पत्रिकाले समाचार छापेका छन्।
हामी नेपाल परिवेशको अन्त्यमा आइसकेका छौँ। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
मिति घोषणा नहुँदा राष्ट्रपति निर्वाचनबारे अन्यल, निर्वाचनपछि धकेलेर राष्ट्रपतिको कार्यकाल लम्ब्याउन खोजेको काङ्ग्रेसको आरोप।
प्रदेशहरूमा मन्त्रालय फुटाउने र बढाउने खेल यसपटक सचिँदै, 16 मन्त्रालय घट्दा वार्षिक पाउने 2 अर्ब जोगिने।
थ्रेसहोल्ड नकटाउने एकीकृत समाजवादीको निर्वाचन खर्च सबैभन्दा धेरै, झन्डै 2 करोड रुपियाँ खर्च।
अफगानिस्तानमा चिसोका कारण 100 भन्दा बढीको मृत्यु, चीनद्वारा शीतलहरको चेतावनी जारी।
र फिक्सिङ काण्डमा पहिलो पटक दुई नेपाली क्रिकेटर पक्राउ।
थाहा सञ्चार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्राविधिक साथी सुरेश पौडेललाई धन्यवाद। समिसार रविन्द्र बिदा हुन्छौ, नमस्कार।
थाहा सञ्चार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।